بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir. اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے ناوابستہ تحریک کا تہران اجلاس. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. جی ناظرین، ناوابستہ تحریک کا 16 سربراہی اجلاس تہران میں ہو رہا ہے. اس سلسلے میں تحریک کے رکن ملکوں کے وزراء خارجہ کا اجلاس آج منگل کی صبح ایران کے وزیر خارجہ علی اکبر صالحی کے خطاب سے شروع ہوا. اس سے پہلے اتوار اور پیر کو تحریک کے رکن ملکوں کے خارجہ سیکرٹریوں، نائب وزراء خارجہ اور ماہرین کے 2 روزہ اجلاس میں سربراہی اجلاس کا ایجنڈا تیار کیا گیا. وزراء خارجہ کے 2 روزہ اجلاس میں ماہرین کے تیار کردہ ایجنڈے پر بحث ہوگی، اس کا جائزہ لیا جائے گا اور اس کے تمام نکات پر اتفاق کے بعد اس کو منظوری دی جائے گی اور پھر اسی ایجنڈے پر سربراہی اجلاس ہوگا. سربراہوں کا اجلاس جمعرات اور جمعے کو ہوگا. ہندوستان، جنوبی افریقہ، الجزائر، لبنان، عراق، انڈونیشیا، بولیویا اور سینیگال سمیت بہت سے ملکوں کے وزراء خارجہ نے ناوابستہ تحریک کے تہران سربراہی اجلاس کو کافی اہم قرار دیا ہے اور اس امید کا اظہار کیا ہے کہ ایران کی قیادت میں ناوابستہ تحریک زیادہ متحرک، زیادہ فعال اور اپنے اہداف سے قریب تر ہوگی. ترقی، انصاف اور پائیدار عالمی امن تہران اجلاس کا سلوگن ہے. مختلف ملکوں کے وزراء خارجہ اور ماہرین نے اس سلوگن کو بھی سراہا ہے اور اس کے ساتھ ہی ایک اور اہم بات جو یہاں دیکھنے میں آئی ہے وہ یہ ہے کہ مختلف ملکوں کے وزراء خارجہ نے ایران کے ایٹمی سائنسدانوں کے قتل کو کھلی دہشت گردی قرار دیتے ہوئے اس کی سخت مذمت کی ہے. اور جن ملکوں نے اس دہشت گردی پر خاموشی اختیار کر رکھی ہے ان پر تنقید بھی کی ہے اور کہا ہے کہ جو طاقتیں یہ سمجھتی ہیں کہ اس قسم کی دہشت گردی کا سہارا لے کر ملکوں اور اقوام کی ترقی کو روک سکتی ہیں وہ سخت غلطی پر ہیں. بہرحال کئی لحاظ سے تہران اجلاس کا جائزہ لیا جا رہا ہے، کئی لحاظ سے اس کو اہم قرار دیا جا رہا ہے اور سب سے بڑی بات جو اس سلسلے میں کہی جا رہی ہے وہ یہ ہے کہ تہران اپنے 3 سالہ عہد صدارت میں اس تحریک کو حقیقی معنوں میں ناوابستہ تحریک بنا کر آگے لے جا سکتا ہے. ناوابستہ تحریک کے اہداف و مقاصد کیا ہیں؟ ناوابستہ تحریک اپنے اہداف و مقاصد میں کس حد تک کامیاب رہی ہے اور موجودہ دور میں اس کے اہداف کیا ہونے چاہیے؟ ان تمام باتوں کا جائزہ ہم آج کے پروگرام میں لیں گے. لندن میں مقیم بر صغیر کے ممتاز دانشور ڈاکٹر علی جعفر زیدی اس بارے میں کہ موجودہ دور میں ناوابستہ تحریک کا کردار کیا ہونا چاہیے کہتے ہیں.
جی، یہ موجودہ جو تحریک ہے نان الائنڈ موومنٹ کی، اس کے ماضی کے پس منظر میں اگر دیکھتے ہوئے اس کے کردار کو کا تجزیہ اگر کرنا چاہیں تو اس میں ہمیں یہ پتہ چلتا ہے کہ یہ اس وقت اس کو پیدا کیا گیا تھا یا اس کا جنم ہوا تھا جبکہ دنیا ایک سرد جنگ کا شکار تھی اور یہ سرد جنگ مشرق اور مغرب کے درمیان تھی، اور اس کو وہ تمام ممالک جو کہ مشرق کے ممالک جو کہ عالمی سامراج کے خلاف تھے انہوں نے اس میں شرکت کی تھی، اور اس میں تمام ممبرز جو تھے ان کا जो उठान था या उनका जो रुझान था वो एंटी इम्पीरियलिस्ट था, और उसमें आपस में तिजारत करने की बात थी और आपस में सियासी रवाबत और सकाफती रवाबत बढ़ाने की बात थी। ये एक बहुत अच्छा प्लेटफॉर्म था। और उसके बाद क्या हुआ कि वक्त के साथ आहिस्ता आहिस्ता इस तंजीम की जो एक्टिविटीज़ हैं वो कम हो गई, और यूँ समझा जाने लगा कि इस तंजीम की मकसदियत ख़त्म होती जा रही है। लेकिन जब से सर्द जंग के बाद और क्लैश ऑफ सिविलाइजेशन के नतीजे में, जबकि आलमी साम्राज्य ने दुनिया पर जंगें मुसलत करना शुरू की, और तीसरी दुनिया बिलखसूस तरक्की पजीर ममालिक में जब इसका के असरात और मासूम इंसान इन जंगों के नतीजे में मरने लगे लाखों की तादाद में, तो फिर इस प्लेटफॉर्म पर हमें नज़र आना शुरू हुआ कि लोग और ममालिक और कौमें इश्यूज़ को समझने के लिए फिर इकट्ठी हो रही हैं, और इसका किरदार बदलना शुरू हुआ, इसमें फिर जान आना शुरू हुई। और इसी का ये नतीजा है कि बहुत सी पिछली जो मीटिंग्स हुई हैं उसके बाद अब ये जो मीटिंग ईरान में हो रही है, इसमें 120 ममालिक हैं, इसके बावजूद के ईरान के खिलाफ सैंक्शंस हैं, इकोनॉमिक सैंक्शंस लगी हुई हैं। अमेरिका और इसराइल इस बात पर खुश नहीं है, और मगरिब और जो अरब एलाई एक्सेस बना है ये सब इस बात पर खुश नहीं है, और इन्होंने प्रेशराइज भी किया कि ममालिक और बिलखसूस सदूर इस कॉन्फ्रेंस में शामिल ना हो। लेकिन मैं समझता हूँ कि इस कॉन्फ्रेंस में और नेशनल ये जो नॉन अलाइन मूवमेंट में जितने नेशंस और नेशनलिटीज आई हैं, ये एक बहुत बड़ी कामयाबी है इस कॉन्फ्रेंस की भी और ईरान की भी, कि तमाम अकवाम बावजूद है कि बहुत प्रेशर था, उन्होंने इसमें शमूलियत की, और आज कोई 7,000 के करीब जो मंदुबीन हैं वो इसमें शामिल हैं, और इसमें ये बहुत भरपूर किस्म की मीटिंग हो रही है जिसका मगरिब में बिल्कुल जिक्र कभी नहीं होता था। आज मगरिब का मीडिया मजबूर है कि इसको कवर भी करे और इश्यूज़ को ऊपर लाए, चुनाचे जो इश्यूज़ आज दुनिया में अहम हैं वो इसमें उभर कर सामने आए हैं, और उसमें ईरान का न्यूक्लियर प्रोग्राम है, उसमें सीरिया की जो खाना जंगी क्रिएट की गई है, मगरिब ने खुद क्रिएट की है वो है, और उसके साथ जो ईरान पर सैंक्शंस हैं वो सब्जेक्ट, ये अहम मौजूआत हैं जिसको इस कॉन्फ्रेंस ने टेकअप किया है, और ये मैं समझता हूँ कि ईरान के लिए एक बहुत ही एक पॉजिटिव ये मौका है जिसमें ईरान के सरजमीन से पूरी दुनिया में ये पैगाम गया है कि तमाम दुनिया ईरान में इकट्ठी है, और मगरिब के चंद जो वेस्टेड इंटरेस्ट के ममालिक हैं वो एक तरफ हैं।
जी नाज़रीन, ये थे लंदन में मुकीम बर्रे सगीर के मुमताज दानिश्वर डॉक्टर अली जाफर जैदी। और चलते हैं इस्लामाबाद स्टूडियो, जहां पाकिस्तान के मुमताज दानिश्वर और सीनियर तजिया निगार डॉक्टर नजीर हुसैन साहब मौजूद हैं। नजीर हुसैन साहब, अस्सलाम वालेकुम।
जी अस्सलाम वालेकुम मेहदी शराफत साहब।
जी नजीर हुसैन साहब, नावाबस्ता तहरीक का 16वां सरबराही इजलास तेहरान में हो रहा है। आज से रुकन मुल्कों के वज़राए खारजा का 2 रोज़ा इजलास शुरू हो गया है। इस इजलास को आप किस निगाह से देखते हैं?
देखिए, दो तरह से बहुत अहमियत है। एक तो ये है कि जो नावाबस्ता तहरीक है उसमें बेजानी सी थी गुज़िश्ता कई बरसों में, क्योंकि जो आलमी निज़ाम एक सियासी और माशी निज़ाम क्रिएट हुआ है उसमें अमेरिका ने और यूरोप ने कलीदी शक्ल इख्तियार कर ली थी। लिहाजा मैं समझता हूँ कि इस वक्त गैर व्यवस्था तहरीक का इजलास होना बहुत अहमियत का हामिल है, जिस जो इस बात का मुबैन सबूत है कि इस वक्त जो यूनिलैटरलिज्म है उसकी कोई गुंजाइश नहीं है, और जो दुनिया का निज़ाम अमेरिका की तरफ झुकाव की तरफ जा रहा था उसको सहारा देने में बहुत मदद मिलेगी। और दूसरा, ये इजलास जो है जहाँ तहरान में मुनक़िद हो रहा है, तो मुझे हमारे मशरक़ के शायर हैं इलामा इकबाल, जिनको ईरान में इकबाल लाहूरी कहा जाता है, उन्होंने 1930 में एक बात कही थी कि तहरान अगर हो आलम मशरक़ का जनेवा तो शायद कुर्राए अर्ज़ की तकदीर बदल जाए। तो मैं समझता हूँ कि वो शेर जो 1930 में कहा गया था आज पूरी तरह से सादिर है। और ये जो अभी हमारे दोस्त लंदन से बोल रहे थे कि तहरान में इस गैरवस्ता तहरीक का इजलास होना बहुत अहमियत का हामिल है, दो वजूहों पर, दो वजूहात की वजह, जैसे मैं बताया था दूसरा, कई बरसों में गैरवस्ता तहरीक में एक सर्द मोहरी सी आ गई थी, एक बेजानी सी आ गई थी, लिहाजा तहरान में इसका होना और 120 ममालिक के मंदूबीन का इसमें शिरकत करना इस बात का सबूत है कि तहरीक में दोबारा जो है वो जान आ जाएगी। और दूसरा, मगरबी ममालिक भी और अमेरिका भी गुज़िश्ता कई बरसों से जो ईरान के ख़िलाफ़ उनके न्यूक्लियर प्रोग्राम के मुतल्लिक मुख्तलिफ़ किस्म की सेंक्शन लगाए हुए थे और ईरान को आइसोलेशन में करना चाहते थे, उनको भी मुंह की खानी पड़ी है कि इस अभी फॉरेन पॉलिसी इजलास में और फिर जो परसों सरबरा इजलास होगा उसमें 50 के करीब जो हैं वाइड द स्टेट ऑफ द गवर्नमेंट यानी प्रेसिडेंट, प्राइम मिनिस्टर, फॉरेन मिनिस्टर्स और किंग्स आ रहे हैं। तो ये बहुत बड़ी कामयाबी होगी, ना सिर्फ ये कि ईरान को अपना मौक़िफ़, आलमी मौक़िफ़ पेश करने में, बल्कि इसको ईरान में जो ये कॉन्फ्रेंस हो रही है गैरवस्ता तहरीक की, इस गैरवस्ता तहरीक को एक नई जान देने में बहुत अहमियत हामिल होगी। और जैसे कल भी इजलास हुआ, आज भी जो फॉरेन मिनिस्टर का इजलास हो रहा है वो एजेंडा सेट करेगा, और एजेंडा जो सेट करेगा उसमें जाहिर है जो दुनिया का आलमी निज़ाम, सियासी निज़ाम भी है और माशरती निज़ाम भी है, उस पर बहस व तमीज़ होगी। और जो समिट के लिए यानी हेड ऑफ द स्टेट द गवर्नमेंट मिलेंगे उसके लिए एजेंडा तैयार होगा। लेकिन यहाँ मैं ये बात बहुत अहम कहना चाहता हूँ कि
जी
ऐसे
जान,
ममालिक भी इस गैरवस्ता तहरीक में शिरकत कर रहे हैं जो मग़रिब में ये समझा जाता था या हमारे यहाँ ये समझा जाता था कि उनकी ईरान के साथ कोई मुखामत सत्ता है।
जी, बहुत बहुत शुक्रिया नज़ीर हुसैन साहब, आपसे हमारी गुफ्तगू जारी रहेगी। और नाज़रीन चलते हैं, जी चलते हैं उस इजलास की तरफ जो इस वक्त जारी है नावस्ता तहरीक के वज़राए खारजा का। वहाँ हमारे साथी अजीम सब्जवारी मौजूद हैं, इजलास की ताज़ा तरीन सूरत हाल उनसे मालूम करते हैं। अजीम सब्जवारी साहब
जी,
जी जनाब, इस वक्त इजलास किस मरहले में है इसकी कुछ तफसीलात आप बताएंगे?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। शराफत साहब, मैं आपकी खिदमत में और अपने नाज़रीन की खिदमत में सलाम अर्ज करता हूँ, और ये आपको बताता चलूँ कि इस वक्त जो है वो मिनिस्ट्रियल लेवल की 3 मीटिंग्स जो हैं वो जारी हैं। एक मीटिंग में जो है वो इक्तसादी मामलात पर गौर व खौज किया जा रहा है, और दूसरी मीटिंग जो है उसमें सियासी मामलात पर गौर व खौज किया जा रहा है। एक कमेटी और जो है काम कर रही है, उसमें मसले फलस्तीन का और उसकी ताज़ा तरीन सूरत हाल का जायज़ा लिया जा रहा है। जैसा कि आपके इल्म में है कि गुज़िश्ता रोज़ होने वाले इजलास में नावाबस्ता तहरीक के माहरीन और खारजा सेक्रेटरी हजरात ने एक 6 नुकाती दस्तावेज़ तैयार की थी, जिसके अहम तरीन नुकात मैं अपने नाज़रीन की खिदमत बताना चाहूँगा। उसमें यह है कि बैन अल-अक़वामी मसाइल के हवाले से एक यूनिपोलर सिस्टम का मुकाबला करना है, सियासी आदाब के उसूल के लिए ताकत के इस्तेमाल की मुखालफत का मामला है, और मुल्कों की अर्जी सालमियत का मामला है। इसके अलावा जो इसका जो सनद का जो दूसरा अहम हिस्सा है वो इलाकाई बहरानों से मुतालिक है, जिसमें मशरक़ वुस्ता का बहरान है, अफ्रीका की सूरत हाल है, और इसी तरह लातिनी अमरीका के बाद बहरान हैं। इन पर जो है वो काफ़ी बहस व मुबाहिसा किया जा रहा है, और इसके लिए सिफारिशात तैयार की जा रही हैं कि इन मसाइल को किस तरह से हल किया जाए। जो तीसरा हिस्सा इस दस्तावेज का सबसे अहम है वो ये है कि रुकन मुल्कों में तरक्की का मामला है कि उनको किस तरह से तरक्की याफ्ता बनाया जाए और उनमें तरक्की याफ्ता टेक्नोलॉजी तक दस्तरसी को आसान बनाया जाए। और इसी का दूसरा हिस्सा जो है वो इंसानी हकूक से मुतालिक है, जिसमें मनशियात की स्मगलिंग की रोकथाम है, इंसानी स्मगलिंग की रोकथाम है, और इसी तरह सेहत आम्मा के मसाइल हैं। इन तमाम बातों पर गौर खोज करने के बाद में जो सिफारिशात तैयार की जा रही हैं उनकी जो है वो मंजूरी वज़राए खारजा देंगे, और फिर ये दस्तावेज़ और ये सनद जो है वो वज़राए, माफ़ कीजिएगा, सरबराह ने मुमलिकत के इजलास में पेश की जाएगी मंजूरी के लिए।
जी अजीम सब्जवारी साहब, فلسطین سے متعلق جو کمیٹی ہے اور جو سفارشات طے کر رہی ہے اس میں کچھ سامنے آیا ہے کہ فلسطین کے بارے میں کیا طے ہونے جا رہا ہے؟
دیکھیے ابھی میٹنگ جاری ہے اور اس میں چونکہ یہ بند کمرے کی میٹنگ ہے اس میں نامہ نگاروں کو اور صحافی حضرات کو فی الحال جانے کی اجازت نہیں ہے اور یہ کہا جا رہا ہے کہ میٹنگ ابھی جاری ہے اور جو بھی اس کے فیصلے ہوں گے اس کو پریس کانفرنس کے ذریعے جو ہے باقاعدہ اس کو اناؤنس کیا جائے گا اور جو کمیٹی کی سفارشات ہیں اس کو سند کے اندر جو ہے یعنی یہ جو سہ نکاتی سند جس کا میں نے ذکر کیا ہے اس میں اس کو شامل کیا جائے گا۔ ایک اور جو بات توقع کی جا رہی ہے وہ یہ ہے کہ شاید اس سہ نکاتی سند کے اندر یا اختتامی بیان کے اندر جو کل خارجہ وزرائے خارجہ جو ہیں وہ تیار کریں گے اس میں شام کا مسئلہ جو ہے اور اس میں جو غیر ملکی فوری مداخلت کی دھمکیاں اور باتیں کی جا رہی ہیں شاید اس کو بھی شامل کیا جائے، لیکن ابھی یہ کوئی حتمی نہیں ہے لیکن ایسی بازگشت سنائی دے رہی ہے۔
بہت بہت شکریہ عظیم صاحب۔
جی بہت بہت شکریہ۔
خدا حافظ۔ ساتھی عظیم سزواری تھے جو اس وقت نوابستہ تحریک کے سربراہی اجلاس کے سلسلے میں جاری وزرائے خارجہ کے اجلاس سے بول رہے تھے اور ہمارے ساتھیوں نے بتایا کہ ہمارا رابطہ اس وقت برقرار ہوا ہے ٹیلی فون لائن کے ذریعے ہندوستان کے سینئر تجزیہ نگار جاوید نقوی صاحب سے۔ جاوید نقوی صاحب السلام علیکم۔
وعلیکم السلام۔
جاوید نقوی صاحب اس وقت تہران میں نوابستہ تحریک کے وزرائے خارجہ کا اجلاس جاری ہے، تہران اجلاس کی اہمیت آپ کی نظر میں کیا ہے؟
میں سمجھتا ہوں کہ یہ بہت امپورٹنٹ سمٹ ہوئی ہے اور ہونے جا رہی ہے اس لیے کہ اس کے خلاف بہت بڑی بڑی طاقتیں لگی ہوئی تھیں
جی
اور کوشش یہ تھی کہ یہ سمٹ نہ ہونے پائے اور اس کے امکانات نہ ہونے کے اتنے ہی وہ پاسبل تھے جتنا کہ ہونے میں ثابت کیا، کیونکہ اتنی افراتفری ہو چکی ہے کولڈ وار کے خاتمے کے بعد جو ایک بنیادی جو وجہ تھی نان الائن موومنٹ کے لیے، اور لوگ جو کھڑے تھے نان الائن اور نیوٹریلٹی کا جھنڈا لیے ہوئے وہ دھیرے دھیرے الائن ہو گئے ہیں اور بریزنلی الائن ہو گئے ہیں۔ جیسے کہ ہم دلی سے بات کر رہے ہیں تو ہندوستان کا جو 1983 میں یہاں پہ دلی میں ایک سمٹ ہوئی تھی نان الائن موومنٹ کی اور وہ اس لیے ہوئی تھی کہ اس وقت عراق کی اور ایران کی جنگ چھڑی ہوئی تھی اور وہ سمٹ ڈیو تھی بغداد میں، لیکن کیونکہ وہاں پہ ایک قسم کا افراتفری کا ماحول تھا ہندوستان کو طے پایا کہ یہاں پہ اس کو کیا جا سکتا ہے، لہذا مسز گاندھی نے اس کی قیادت کی۔ اگر آپ اس کو دیکھیں وہاں پہ جو ریزولوشنز پاس ہوئے، وہاں پہ جو ایک قسم کا جو انرجی تھی 1983، وہ یہ ثابت کرے گی کہ ہاں ایک رتبہ تھا، ایک مرتبہ تھا اس کا، اس قوم کا جس کو ملائن کہتے ہیں، لیکن دوسری طرف یہ کہ کیا کہا تھا انہوں نے، انڈین اوشن کو بالکل
The person you have called has put you on hold. You can wait or call again later.
جاوید نقوی صاحب سے رابطہ ہمارا ٹیلی فون کا منقطع ہو گیا ہے، اسلام آباد اسٹوڈیو چلتے ہیں۔ نذیر حسین صاحب، جاوید نقوی صاحب نے بھی اپنی گفتگو میں اشارہ کیا اور اس سے پہلے علی جعفر زیدی صاحب نے بھی کہ امریکہ نے پوری کوشش کی کہ یہ اجلاس تہران میں نہ ہونے پائے اور اس کے بعد اس نے ملکوں پر کام کیا کہ سربراہان مملکت کم سے کم جائیں نہ جائیں، بائیکاٹ کریں یا کم ترین سطح پر وفود بھیجیں، لیکن صورتحال یہ ہے کہ بتایا گیا ہے کہ اب تک نوابستہ تحریک کے جتنے بھی سربراہی اجلاس ہوئے ہیں ان میں سب سے زیادہ سربراہان مملکت تہران اجلاس میں شرکت کر رہے ہیں۔ اس صورتحال کو آپ کس نگاہ سے دیکھتے ہیں؟ اس بارے میں آپ کا تجزیہ کیا ہے؟
میں نے پہلے بھی آپ کو عرض کیا تھا کہ تہران میں اجلاس ہو جانا ایک بہت بڑا واقعہ ہے اور اس لیے بھی واقعہ ہے کہ جیسے ہمارے دوست نے بھارت سے بتایا تھا کہ گزشتہ کئی دہائیوں سے اس تحریک میں جان نہیں تھی، اور مسئلہ یہ آ رہا تھا کہ یہ جتنے بھی غیر وابستہ ممالک ہیں یہ بہت زیادہ وابستہ ہو گئے تھے ایک بلاک کے ساتھ، اور جیسے ابھی آپ کے دوست نے وہاں سے سمٹ میٹنگ سے بھی یہ بات بتائی ہے کہ تین ایجنڈا پوائنٹس ہیں. ایک ایجنڈا پوائنٹ سب سے بڑا یہ ہے کہ دنیا میں جو ایک یونیلیٹرلزم ہے اس کے متعلق کیا کیا جائے، معاملات کے حل کرنے کے لیے طاقت کے استعمال کا حل کیسے ڈھونڈا جائے، اور سب سے بڑی بات یہ کہ جو ملکوں کی سوورنٹی ہے، ٹیریٹوریل سوورنٹی ہے، اس کو کیسے مینٹین کیا جائے. تو یہ تینوں وہ پوائنٹ ہیں جو امریکہ بہادر نے گزشتہ 20 سالوں سے اپنائے ہوئے ہیں، اور لہٰذا تہران سمٹ میں اتنے زیادہ وفود کا شامل ہونا، اور خاص طور سے مجھے یہ بھول گیا کہنا کہ اقوام متحدہ کے سیکرٹری جنرل صاحب جو ہیں وہ بھی شرکت کر رہے ہیں، اور باوجود اس کے کہ امریکہ نے بہت زیادہ زور لگایا، یہ آپ کے ہاں بھی ہوگا ہمارے ہاں بھی پتہ چلا اور انٹرنیشنل میڈیا میں بھی یہ بات اوپن ہو کے سامنے آئی تھی کہ امریکہ نے اتنا زور لگا دیا کہ یو این سیکرٹری جنرل اس اجلاس میں شرکت نہ کریں، لیکن باوجود امریکن مخالفت کے سیکرٹری جنرل بان کی مون جو ہیں وہ اس اجلاس میں شرکت کر رہے ہیں. تو یہ ثبوت ہے کہ تہران اور ایران کو اس وقت خطے میں بھی اور عالمی جو نظام ہے اس میں بھی ایک کلیدی حیثیت حاصل ہے، لہذا کوئی بھی ملک جو ہے وہ یہ نہیں چاہے گا کہ اس وقت وہ تہران کے ساتھ یا ایران کے ساتھ الگ سے ہو کے رہ سکے. اور بریک سے جانے سے پہلے میں یہ بات کر رہا تھا کہ دو ایسے ممالک بھی جو یہ سمجھا جاتا تھا کہ ان کے ساتھ ایران کے تعلقات بہتر نہیں ہیں، جس میں سعودی عرب جو ہیں، کنگ عبداللہ نے اپنا اسپیشل انوائے بھیجا ہے، بحرین کے ساتھ جو یہ بات کہی جا رہی ہے کہ بحرین کے ساتھ بہت خدا نہ خواستہ تعلقات خراب ہیں، انہوں نے اپنا فارن منسٹر بھیجا ہے، اور علاقے کے جتنے بھی ممالک ہیں جس میں سیریا ہے، لبنان ہے، فلسطین ہے، عراق ہے، افغانستان ہے، پاکستان ہے، یہ علاقائی ممالک ہیں، یہ بھرپور انداز میں شرکت کر رہے ہیں، ان کے صدور شامل ہو رہے ہیں، جو اس بات کا بالکل ثبوت ہے کہ وہ اس تہران سمٹ کو بہت زیادہ اہمیت دے رہے ہیں. اور جیسے آپ نے بتایا کہ ابھی تک جتنے بھی سربراہان اجلاس ہوئے ہیں اس میں سب سے زیادہ شرکت اس اجلاس میں ہو رہی ہے، یہ اس بات کی طرف، میں پھر وہی بات دہراؤں گا کہ اس بات کی طرف ثبوت ہے کہ ایران کی ایک کلیدی اہمیت حاصل ہے، اور اس وقت جو غیر وابستہ تحریک تھی، جو انحطاط پذیر ہو رہی تھی، اس کو تہران سمٹ جو ہے وہ ایک نئی جان دے سکتا ہے، نئی تحریک دے سکتا ہے. اور جو ابھی فورن ابھی سیکرٹری خارجہ نے جو تین نکاتی ایجنڈا پیش کیا، جس میں ایک سیاسی ہے، اقتصادی ہے، وہ بہت اہمیت کا حامل ہے، اور یہ وہ اسی ایجنڈے کی طرف اشارہ کر رہے ہیں جو امریکہ جو ہے گزشتہ 10 سالوں میں یا گزشتہ 20 سالوں میں اس پوری دنیا پہ حاوی کرنے کی کوشش کر رہا ہے، جس میں آپ دیکھ رہے ہیں لیبیا کی مثال آپ کے سامنے، عراق کی مثال آپ کے سامنے، افغانستان کی مثال آپ کے سامنے، اور ابھی سیریا پہ بھی وہ چڑھائی کرنے کی کوشش کر رہا ہے. لہذا اس کو بریک کرنے میں، اس کو روکنے میں تہران سمٹ جو ہے وہ بہت زیادہ اپنا کردار ادا کر سکتا ہے. اور یہاں مجھے وہ 1997 کا بھی او آئی سی سمٹ کا اجلاس تہران میں یاد آ رہا ہے، جب خاتمی صاحب ایران کے صدر تھے، اس وقت بھی امریکہ کی طرف سے بہت زیادہ پریشر تھا، دنیا یہ سمجھ رہی تھی کہ ایران شاید آئسولیشن میں چلے گیا ہے. اس وقت بھی او آئی سی کا سمٹ ہوا جس میں 57 ممالک کے سربراہ نے شرکت کی، اور آج بھی اتنے 15 سال بعد جب یہ سمٹ غیر وابستہ تحریک کی سمٹ جو ہے تہران میں ہو رہی ہے، یہ اس بات کا ثبوت ہے کہ تہران ایران جو ہے وہ آئسولیٹ نہیں ہوا، بلکہ وہ امریکہ کے ساتھ اور امریکہ کے غاصبانہ جو عالمی نظام ہے اس کے خلاف کلیدی کردار ادا کر رہا ہے. اور 120 ممالک جو ہیں انکلوڈنگ یونائٹڈ نیشن جو ہے، اقوام متحدہ جو ہے، وہ تہران کے ساتھ کھڑے ہیں اس معاملے میں کہ یہ جو غیر منصفانہ اقتصادی نظام بھی ہے اور سیاسی نظام بھی ہے، اس کی روک تھام کا کوئی ازالہ کیا جائے، ورنہ یہ پوری دنیا کو اپنی لپیٹ میں لے لے گا.
بہت بہت شکریہ، بہت بہت شکریہ نذیر حسین صاحب. اور ناظرین، یہاں ناوابستہ تحریک کے بارے میں ہمارے ساتھیوں نے ہندوستان کے ایک ممتاز دانشور ڈاکٹر تسلیم رحمانی صاحب سے گفتگو کی ہے. ان کی یہ گفتگو ریکارڈ کر کے ہمارے ساتھیوں نے بھیجی ہے، ملاحظہ فرمائیں کہ ڈاکٹر تسلیم رحمانی کیا کہتے ہیں.
دیکھیے، دنیا میں مختصر سی وہ فورسز ہیں جو جابرانہ اور غیر منصفانہ نظام کو رائج کر کے دنیا بھر کے جو تمام ریسورسز ہیں وہ اپنی مٹھی میں اکٹھا کر لینا چاہتی ہیں، اسی لیے ہم ان کو استعماری اور صہیونی قوتیں کہتے ہیں. ان کے سرخیل اس وقت امریکہ اور اسرائیل دونوں مشترکہ اپنی حکمت عملی کے ذریعے اس استعمار اور استبداد اور صہیونیت کے ذمہ دار ہیں، اور انہی کی جانب سے دنیا میں ایران کو سب سے زیادہ ٹارگیٹ کیا گیا، اس کے علاوہ دنیا میں مختلف ممالک کو اس صہیونی نظام اور اس استعماری نظام نے زدکوب کرنے کی بے حد کوشش کی ہے، خصوصاً جو ہماری ایسٹرن کنٹریز ہیں اور فار ایسٹرن کنٹریز ہیں، ان کو بے حد ان کی اکنامیز کو تباہ کرنے میں بڑا کردار ادا کیا ہے، اور انڈسٹری کے ذریعے اور اقتصادیات کو اپنی مٹھی میں لینے کے ذریعے دنیا بھر میں جو یہ اکنامک ڈپریشن جس کے نام سے ہم لوگ دیکھ رہے ہیں، یہ سب اسی لابی کا کیا دھرا ہے۔ ایسے میں جو سب سے بڑا ٹارگیٹ کسی کو بنایا گیا تو ایران ہے، اور اس کی وجہ ظاہر ہے کہ ایران میں مقابلے کی صلاحیت موجود ہے، اس نے اس استبداد، اس جرم جبر اور اس صہیونیت اور اس استعمار کے خلاف سب سے مؤثر اور سب سے بلند آواز انقلاب ایران کے فوراً بعد بلند کی ہے، حضرت آیت اللہ خمینی رحمت اللہ علیہ کی قیادت میں باضابطہ اعلان کیا اور کہا کہ امریکہ شیطان بزرگ ہے، اور پورے استعماری قوتوں کو چیلنج کرنے کا کام دنیا میں کسی نے کیا تو ایران نے کیا۔ آج جبکہ بات اظہر بن شمس ہے کہ دنیا میں امریکہ اور اسرائیل کی ہیجمنی اور مونوپولی قائم کر کے انسانیت سوز مظالم دنیا کے مختلف ممالک میں قائم کیے بپا کیے جا رہے ہیں، اور ایران ان کی مدافعت کر رہا ہے، ایسے میں اگر ناوابستہ تحریک کے سربراہان ایران میں اکٹھا ہو رہے ہیں تو ہم یہ امید کرتے ہیں، اور بجا طور پر ہم ناوابستہ تحریک کے ذمہ داران سے یہ امید رکھتے ہیں کہ ان کا جو وجہ تاسیس ہے اور مقصد تاسیس ہے کہ وہ دنیا بھر کے مظلوم عوام کی حمایت کریں گے، مظلوم سرکاروں کی حمایت کریں گے، کولونیلزم کے خلاف لڑیں گے، اور ملکوں کی آزادی اور داخلی خود مختاری کے احترام کرنے کی جد و جہد کرے گی۔ یہ ناوابستہ تحریک کے بنیادی مقاصد ہیں، اپنے ان مقاصد پر عمل پیرا ہوتے ہوئے یہ ناوابستہ تحریک کا یہ اجلاس کھلے طور پر مذمت کرے گا ایران پر ہونے والے اس اقتصادی ناکابندی کی، اور ایران کے خلاف جو سازشیں اور جنگ کی تیاریاں اس صہیونی لابی کی طرف سے اور اس استعماری لابی کی طرف سے کی جا رہی ہیں ان کی مذمت کی جائے گی، اور اعلان کیا جائے گا کہ تمام پوری کی پوری ناوابستہ تحریک اور اس میں شامل تمام ممالک ایران کے ساتھ بلا شرط وہاں کھڑے ہوئے ہیں۔ یہ اعلان ناوابستہ تحریک سے میں تہران کے شہر سے آج اٹھنا چاہیے، اور اگر یہ اعلان اٹھتا ہے تو میں سمجھتا ہوں کہ اس کا بہت بڑا اثر دنیا میں یہ پڑے گا کہ استعماری لابی کے خلاف جو چھوٹی چھوٹی آوازیں ہیں ان کو بھی طاقت ملے گی، اور وہ ایران کے ساتھ آ کے کھڑی ہوں گی، اور ہم ایک مشترکہ اور متحدہ محاذ بنا سکیں گے اس استعمار اور اس صہیونیت کے خلاف۔ اور اگر یہ محاذ بن کے تیار ہوتا ہے ناوابستہ تحریک کی اس قیادت میں، اور جو بہت ضروری ہے کہ ناوابستہ تحریک پچھلے چند سالوں سے اپنا جو رول ہے وہ کمزور ہوتا چلا گیا ہے، اگر ایران کے ساتھ مل کے ناوابستہ تحریک کا رول اب زیادہ مؤثر اور منظم ہوتا ہے تو یقیناً یہ ایک بڑا مؤثر جواب ہوگا اس استعمار اور اس صہیونی لابی کے لیے، اور ہم کو بجا طور پر یہ امید کرنی چاہیے کہ ناوابستہ تحریک اپنے اس فرض منصبی کو اب ادا کرے
گی۔ جی ناظرین، یہ تھے ہندوستان کے ممتاز دانشور ڈاکٹر تسلیم رحمانی، اور ہمارے ساتھیوں نے بتایا ہے کہ جاوید نقوی صاحب سے رابطہ ہمارا ٹیلی فون پر برقرار ہو گیا ہے۔ نقوی صاحب، امریکہ کا دعویٰ تھا کہ اس نے ایران کو دنیا میں الگ تھلگ کر دیا ہے، لیکن آج ناوابستہ تحریک کے رکن 120 اور 17 مبصر ملکوں کے نمائندے تہران میں موجود ہیں۔ تہران اجلاس کو یہ امتیاز بھی حاصل ہے کہ اب تک اس تحریک کے جتنے بھی سربراہی اجلاس ہوئے ہیں ان میں سب سے زیادہ سربراہ تہران اجلاس میں شرکت کر رہے ہیں، اس بارے میں آپ کا تجزیہ کیا ہے؟
نہیں، میں آپ سے ابھی عرض کر رہا تھا، اس سے قبل کے وہ لائن ہماری ڈراپ ہو گئی،
جی،
کہ 1983 میں یہاں پہ دلی میں جو سمٹ ہوئی تھی اس میں جو ایک قسم کا انرجی تھی وہ بہت دنوں کے بعد پھر وہ لگ رہا ہے واپس آئی ہے، تہران کے اس اجلاس کے بعد لگ رہا ہے ایسا، کیونکہ وہاں پہ فلسطین کا جو ایک ایشو تھا وہ سب سے آگے سر فہرست تھا، وہاں پہ انڈین اوشن کا ڈی نیوکلیرائزیشن جتنے ہندوستان کی قیادت میں اس وقت تک وہ 1998 में जो असलहे दगे थे उसकी वो बम टेस्ट हुआ था, वो सब उससे कबल ये 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 चीज थी, और उसमें हिंदुस्तान के ऑप्शंस को भी फोरक्लोज करने की बात थी इम्प्लिसिटली, जाहिर सी बात है। अगर इंडियन ओशन जो है वो न्यूक्लियर फ्री जोन करार दे दिया जाता उस वक्त, टारगेट था डिएगो गार्सिया में जो अमेरिकन बेसिस है उन पे। लेकिन गाहे गाहे ये सारी चीजें तिधर बितर हो गई, और जैसे आपको मालूम है कि नॉन अलाइन मूवमेंट जो है वो बिल्कुल एक वीक उसका टिंक्चर्ड वर्जन सामने नजर आ रहा था। अब तेहरान से लगता है कि फिर दोबारा एक एनर्जी मिली है, लेकिन इसमें एक और इसकी जो डायलेक्टिक्स है वो समझने की जरूरत है, वो ये कि प्रोजेक्शन जो हो रहा है कि इस इस्लामिक रेवोल्यूशन से दुनिया के सारे मसाइल हल हो सकते हैं, तो मैं समझता हूं कि ये मौका है ईरान को भी इस बात का एतराफ करने का, इस बात का एहसास खुद अपने अंदर पैवस्त करने का और उसको शेयर करने का, कि बावजूद इसके कि इस्लामी इंकलाब ने बहुत सी उसकी जो कोशिशें रही हैं बहुत अच्छी रही हैं और बहुत ही पायदार साबित हुई हैं, खासतौर से मुस्तज़फीन के लिए और महकूमों के लिए और तमाम जो आप जो रिचर्ड ऑफ द अर्थ जिनको कह सकते हैं। लेकिन साथ में ये भी एहसास होना चाहिए और ये मौका है बहुत अच्छा कि वेनेजुएला क्यों खड़ा है आपके साथ, क्यूबा क्यों खड़ा है, साउथ अफ्रीका क्यों खड़ा है, और इस तरह के तमाम आपको ऐसे ममालिक मिलेंगे
जी
जो दीन के ऊपर नहीं है मबनी, और इस्लाम से उनका बहुत ज्यादा ना बैर है ना बहुत ज्यादा उसको उससे कोई उनको कंट्रोवर्सी है, लेकिन वो आपके साथ खड़े हैं। तो दुनिया का जो स्ट्रक्चर है, अगर आपको उस शैतान बुजुर्ग से लड़ना है तो उसको मजहबी जंग ना बना के उसको आप एक ऐसी जंग बनाइए जिस जो कि हर एक के लिए एक पॉजिटिव चीज उसमें लाए, क्योंकि हमने देखा है इस्लामी कॉन्फ्रेंस को आपने देख लिया है, अगर इस्लाम के नाम पे सारी चीजें चल सकती हैं तो सीरिया को किस तरह से आइसोलेट किया गया है, और सऊदी अरेबिया की जो हरकतें रही हैं इस्लामी ममालिक के सरबराह होने के नाते और उसके बावजूद जो उन्होंने किया है बहरीन में और तमाम इस तरह की चीजें आपको दलील मिलेंगी कि ये, लिहाजा ये मौका बहुत अच्छा है ईरान को एक थर्ड वर्ल्ड एक डेवलपिंग वर्ल्ड की शक्ल इख्तियार करने का, और उसका थोड़ा सा जो बदगुमानी है लोगों में शायद हो सकता है इरादा ना हो, और ये शायद नेक नियति से कर रही हो वहां की हुकूमत जो प्रोजेक्शन है इस्लामिक रेवोल्यूशन का उसको थोड़ा सा टोन डाउन करें, क्योंकि उसमें और भी आसानी होती है लोगों को साथ में जो आबला पायाने शौक है उनको लेके साथ चलने में आपको आसानी होगी। मेरी ये नादानी हो सकती है, मेरी ये समझ भी है, तो आप जैसा मुनासिब समझे उसको इंटरप्रेट करें, लेकिन मैं समझता हूँ मौका बहुत अच्छा है ईरान के लिए कि अपना जो अलूफनेस है जिसमें कि वो लग रहा है कि एक किस्म का वर्जन है इस्लाम का जो इसराइल को नेस्तो नाबूद यानी बलाम यहूदी, तो ये है कि यहूदियों में किस किस्म के आपको प्रोग्रेसिव लोग मिलेंगे, जैसे नॉम चॉम्स्की मिलेगा उसमें, तमाम किस्म के ऐसे जो आपके शाना बशाना खड़े। कल इसराइल की हुकूमत ने ये कोर्ट अदालत ने ये सुनाया कि वो लड़की जो थी वो क्रिस्टीन क्या नाम है खुदा भला करे कोरी क्रिस्टीन कोरी मेरे ख्याल से नाम था जो इजरायली टैंकों के सामने खड़ी हो गई जाके फिलिस्तीन के हक के लिए, ना क्या वो उसामा बिन लादेन लड़े होंगे और क्या वो सऊदी अरेबिया के बादशाह लड़े होंगे, जो जैसे कि वो शायद वो क्रिश्चियन लड़की थी जैसे वो खड़ी हो गई फिलिस्तीनियों के नाम पे। तो मैं समझता हूँ और उन्होंने कोर्ट ने कह दिया कि नहीं साहब इसमें हमारी हमारी फौज की कोई खता नहीं है, एक बहुत बड़ी कॉन्ट्रोवर्सी है। मैं समझता हूँ कि अगर इस मौजू को उठाया जाए तेहरान में कि साहब ये किस तरह से इसराइल के कोर्ट ने कह दिया है कि वो क्रिश्चियन कोरी की मौत की जिम्मेदार नहीं है, मैं समझता हूँ बहुत बड़ा एक इंकलाब यहाँ से दूसरी शक्ल इख्तियार कर सकता है।
जी बहुत बहुत शुक्रिया नकवी साहब, लाइन पे मौजूद रहिएगा। नजीर हुसैन साहब, नकवी साहब की गुफ्तगु आपने मुलाहजा फरमाई, ईरान में अगरचे जो निज़ाम हुकूमत है वो इस्लामी निज़ाम हुकूमत है, इस्लामी इनकलाब आया और ईरान इस्लामी निज़ाम हुकूमत को दुनिया का बेहतरीन मुनसिफाना और तरक्की याफ्ता निज़ाम समझता है, लेकिन इस निज़ाम की एक खूबी ये भी है कि इस निज़ाम में रवादारी पाई जाती है, खुद इस्लाम में रवादारी पाई जाती है। ईरान इंसानियत का दाई भी है, लेकिन ईरान का जो इस्लामी इनकलाब और इस्लामी निज़ाम है इसके बारे में अमेरिका और सेहूनी लॉबी का जो प्रोपेगंडा रहा है वो कितना मुअसर वाक़ रहा है? अभी जो शिरकत हो रही है दुनिया के मुल्कों की जानिब से, नकवी साहब ने इशारा किया कि वो ममालिक भी इस ईरान के साथ खड़े हैं जो मजहब पर यकीन नहीं रखते, तो आप क्या समझते हैं कि गुज़श्ता 33 बरसों के दौरान इस्लाम, इस्लामी निज़ाम और ईरान की हुकूमत के बारे में अपने प्रोपेगंडों में अमेरिका और सेहूनी लॉबी कितनी कामयाब रही है?
मैं इस बात का ये बता दूं कि गुज़श्ता 30 सालों में अगर ईरान में कोई समिट हुआ है, ईरान में कोई कॉन्फ्रेंस हुई है, चाहे वो गैर व्यवस्था की हो, चाहे OIC की हो या किसी और ममालिक की हो, ये इस बात का सबूत है कि उन्होंने मगरबी और सहूनी ताकतों को मुँह की सुनाई है। और सबसे बड़ी बात यह है कि जब आप इस्लामी इनकलाब की बात करते हैं तो आपको याद होगा कि जब 1979 में इस्लामी इनकलाब आया तो उस वक्त रूस एक तरफ था और अमेरिका एक तरफ था, और इस्लामी इनकलाब ईरान का एक नारा था, ला शर्किया ला गर्बिया, इस्लामिया जमहूरिया, नीदर ईस्ट नॉर वेस्ट, वी लाइक टू हैव इस्लामिक रिपब्लिक। तो आज जैसे नकवी साहब भी फरमा रहे हैं कि अगर कुछ ऐसे ममालिक भी हैं जो इस्लाम से, जिनका दूर पार से कोई ताल्लुक नहीं है, वो भी अगर आज ईरान के साथ, तेहरान के साथ खड़े हैं, तो इसमें दो चीज़ों की खूबी है। एक चीज़ों की खूबी ये है कि इस्लाम एक यूनिवर्सल रिलीजन है, इस्लाम एक कंप्लीट कोड ऑफ लाइफ है जिसमें इकोनॉमिक्स आता है, जिसमें सोशोलॉजी आती है, जिसमें माशरत आती है, जिसमें सियासी निज़ाम आता है। और गुज़श्ता 30 सालों में, 3 दहाइयों में ईरान ने अपने निज़ाम की मजबूती से ये साबित कर दिया है कि अगर इस्लामी निज़ाम को बाएने ही बहकीकत ही अपनाया जाए तो इस निज़ाम में कोई कबाहत नहीं है, कोई ख़राबी नहीं है, बल्कि दूसरे ममालिक भी इस निज़ाम की सराहियत से, इस निज़ाम की खूबियों से बहरामंद हो सकते हैं, जिसमें उन्होंने वेंजवेला की मिसाल दी, बोलिविया की मिसाल दी, कई और ममालिक की मिसाल दी। एक तो ये बात है। दूसरा, गुज़श्ता 30 सालों में, 3 दहाइयों में जिस तरह ईरान ने अमेरिका की, यूरोप की और इसराइल की ताकत का अकेले मर्दानावार मुकाबला किया है, इस वजह से भी ममालिक जो हैं वो ईरान के साथ खड़े हुए हैं। लिहाजा ये बात देखनी चाहिए कि ईरान की लीडरशिप, ईरान की हुकूमत और ईरान के आवाम, इन्होंने जो अपनी इंस्पायरेशन ली है, इन्होंने जो अपनी ताकत ली है, इन्होंने जो अपनी कुव्वत ली है, वो इस्लामी निज़ाम से ली है, जहाँ पे पूरे इस्लामी निज़ाम को मिल के एक आवाज़ बनाया है। आज आवाम, हुकूमत, ईरानी लीडरशिप एक आवाज़ से बोल रहे हैं। जो रहबर बोलते हैं वही उनके सदर बोलते हैं, वही उनकी आवाम बोलती है। लिहाजा अगर अमेरिकन यूनिलैटरलिज्म का और सहूनी ताकतों का, उनके प्रोपेगेंडा का कोई जवाब, मुंह तोड़ जवाब दे रहा है इस वक्त, तो वो ईरान है। लिहाजा ऐसी सूरत हाल में ईरान में गैर मुअस्सर तहरीक का इजलास मुनक्किद होना, ये इस बात का सबूत है कि ईरान इस, ना सिर्फ इस तहरीक को नई जान दे सकता है, रिजुवेनेट कर सकता है, रिनिसां दे सकता है, बल्कि ईरान ही इस जो आलमी निज़ाम में खराबियां हैं, सियासी खराबियां हैं, इक्तसादी खराबियां हैं, उनको मिल बैठ के, मैं नहीं कह रहा ईरान अकेला करेगा, मिल बैठ के इन 120 ममालिक के साथ मिल बैठ के दूर करने की कोशिश करेगा। और ये बात आपको मालूम होनी चाहिए कि गुज़श्ता 2 दहाइयों से जो यकतरफा निज़ाम है, सियासी निज़ाम है, उसकी वजह से आलमी इक्तसादी बहरान पैदा हो चुका है, उस वजह से यूरो क्राइसिस पैदा हो चुका है, उस वजह से अमेरिकन इकॉनमी का बेड़ा गर्क हो चुका है। ये बात अमेरिकन को तो मालूम हो चुकी, मुझे नहीं मालूम यूरोपियन को ये बात कब मालूम होगी कि यूरो क्राइसिस में अमेरिकन पॉलिसीज का बहुत बड़ा हाथ है। लिहाजा मैं समझता हूँ कि गैर वस्ता तहरीक का इजलास तेहरान में मुनक्किद हो जाना ना सिर्फ ईरान के लिए बल्कि गैर वस्ता तहरीक के लिए भी एक बहुत बड़ी अहमियत का हामिल है।
जी बहुत बहुत शुक्रिया नकवी साहब, आप लाइन पर हैं जनाब? जावेद नकवी साहब जी, जावेद नकवी साहब, क्या आप ये नहीं समझते हैं कि दुनिया के मुख्तलिफ मकातिब और हत्ता दीन के न मानने वाले ममालिक के सरबराहान और लीडरों की शिरकत, और इसी के साथ कई मुल्कों के वज़राए खारजा ने यह उम्मीद जाहिर की है कि ईरान की क़यादत में नावाबस्ता तहरीक ज़्यादा फ़ाल होगी और हकीकी मानों में नावाबस्ता होगी, क्या यह इस बात का सबूत नहीं है कि ईरान के इस्लामी निज़ाम को वो अपने लिए ख़तरा नहीं समझते हैं?
नहीं, देखिए, ईरान के निज़ाम ने खुद अपने यहाँ सेल्फ करेक्टिंग चीज़ें की हैं पास्ट में भी। हत्कल के इमाम खुमैनी ने भी एक वक्त आया था जब कहा था कि मैं जहर पीने को तैयार हूँ, और उन्होंने इराक से जो जंग हो रही थी उसको रोक दिया था। तो ये कुछ चीज़ें होती हैं, बहुत प्रैक्टिकल होती हैं, और उसमें जरूरी नहीं है कि आप जो अपना कोर फेथ है या ईमान है उससे कॉम्प्रोमाइज करें। लेकिन जब आप देख रहे हैं कि हमको इस शैतान से हमारा मुकाबला है, उसको अलाइन करने के लिए आपके पास नारे क्या रह जाते हैं? तो वो नारे वो नहीं हो सकते हैं जो तेहरान यूनिवर्सिटी के कैंपस में बुलंद होते हैं। वो नारे कुछ, उनकी शक्ल कुछ और होगी, और इसलिए मैं कह रहा हूँ इसको ब्रॉड बेस करना बहुत जरूरी है। उसके बगैर दाल गलती नहीं है किसी की। ये दुनिया बहुत कॉम्प्लेक्स जगह पे है, और जो सामने जो जो एजेंडा है वो बहुत बहुत ही अर्जेंट एजेंडा है। सीरिया की जान पे बनी हुई है। सीरिया की हुकूमत जो है वो निस्बतन सेक्युलर हुकूमत है, वहां पे वो उस तरह की वो मजहब से इतनी रखबत नहीं है, इतनी उनसियत नहीं है जितनी की ईरान में पाई जाती है। लेकिन ईरान का और सीरिया का चोली दामन के साथ माना जाता है। तो मैं ये नहीं कह रहा हूँ कि आप अपने कोर उसूलों को छोड़ दीजिए या बिलीफ्स को छोड़ दीजिए। मैं ये कह रहा हूँ कि एक टैक्टिकल अलायंस होता है, एक टैक्टिकल चीजें होती हैं। जो मैंने आपको एक दलील दी इमाम खुमैनी की, जो जिस वक्त उन्होंने ये अनाउंस किया कि हम ठीक है हम ये करेंगे, क्यों? क्योंकि एजेंडा जो था वो कुछ इनवर्ड लुकिंग हो गया था, कि घर में खासी अफरा तफरी हो गई थी, लिहाजा उसको हाउस को सेट करना था। लिहाजा मैं समझता हूँ कि इसमें कोई बहुत बड़ी चीज नहीं है, बहुत बड़ा पॉइंट ऑफ डिपार्चर नहीं है ईरान के लिए। लेकिन उसको इस बात का अगर एहसास होता है कि उसके साथ जो लोग खड़े हैं उनका मौकफ क्या, उनके नारे क्या है,
जी बहुत बहुत शुक्रिया
है, तो पता चलेगा कि एक एंटी इंपीरियलिज्म जो है
जी जी
वो इस्लाम भी उसमें शामिल है
जी, मजबूत हो रहा है जी। बहुत बहुत शुक्रिया जावेद नकवी साहब। और नाजरीन, हम आपको ये बता दें कि तेहरान इजलास का जो स्लोगन है वो तरक्की, इंसाफ और पायदार आलमी अमन है। जाहिर है कि इस स्लोगन से किसको इख्तलाफ हो सकता है। इसी के साथ प्रोग्राम अंदाज़े जहां अपने अख्ताम को पहुंचता है। हम आपसे इजाजत चाहते हैं, खुदा हाफिज़।